हालसाल एउटा घटना एकदमै सनसनीपूर्ण समाचार बनेको थियो र यो नेपालको झण्डा जलाएको घटना थियो। सामाजिक सञ्जालमा जताततै यसबारे विवाद चर्किरहेको थियो। केही समयको लागि यो घटनाले कोरोना भाइरसलाई पनि ओझेलमा पारिदियो। तर यो समाचार सम्प्रेषण भएको केही दिनमै क्रिस्चियनहरू पनि यस विवादमा तानिए। जस्तै ज्ञानेन्द्र साईले यस घटनामा क्रिस्चियनहरूको संलग्नता भएको भने आरोप लगाए। त्यसपछि के भयो यहाँहरू सबैजनालाई थाहा छ होला। अन्त त सुन्नमा आएको छ कि ज्ञानेन्द्र शाहीले क्षमा माग्नुभयो रे। मेरो एउटै प्रश्न भनेको ज्ञानेन्द्र शाहीले किन त्यसो गरे होइन, तर उसले क्रिस्चियनलाई कसरी बुझेको थियो वा छ भन्ने हो। आज संसारले क्रिस्चियनलाई कसरी बुझेको छ? संसारको नजरमा बुझाइमा क्रिस्चियन भनेको को हो? संसारको परिभाषा अनुसार क्रिस्चियन को? यस प्रश्नलाई अझै साँघुरो बनाउनु पर्दा तपाईँले क्रिस्चियनलाई कसरी बुझ्नुभएको छ? तपाईँ क्रिस्चियनलाई कसरी परिभाषित गर्नुहुन्छ? कसलाई क्रिस्चियन भनिन्छ? को हो क्रिस्चियन? धेरैले यसरी जवाफ दिन्छन्, म क्रिस्चियन हुँ किनकि म असल क्रिस्चियन हो, म चर्च जान्छु, म बाइबल पढ्छु, दशंसा दिन्छु, उपवास बस्छु, अन्य भाषामा बोल्छु, म अरूहरूको सेवा गर्छु, गरिबहरूलाई सहायता गर्छु, त्यसकारण म क्रिस्चियन हुँ, म क्रिस्चियन हुँ किनकि म नैतिकवान छु, म झुट बोल्दिनँ, जाँडक्सी पिउँदिनँ, करेन्ट गुड्खा खाँदिनँ, तास खेल्दिनँ, चलचित्र हेर्दिनँ, अश्लील कुराहरू हेर्दिनँ, यो गर्दिनँ, त्यो गर्दिनँ, वा यो गर्छु र त्यो गर्छु, त्यसकारण म क्रिस्चियन हुँ। प्रियहरू, यी सबै उत्तरहरूमा एउटा समान कुरा पाइन्छ। यी सबै उत्तरहरूको सम्पूर्ण जोड मानिस आफैमा छ, मानिसको आफ्नो काममा छ। क्रिस्चियन हुनलाई मानिसको कामको नतिजाको रूपमा मानिलिएको हामी देख्छौँ यहाँ। म क्रिस्चियन हुँ किनकि म यो गर्छु, म क्रिस्चियन हुँ किनकि म त्यो गर्दिनँ, डोज एन्ड डन्स। तर बाइबलले क्रिस्चियन मतलाई फरक तरिकाले परिभाषित गर्दछ। बाइबलको जोड मानिस र उसको काममा होइन, तर परमेश्वर र उहाँको काममा राख्दछ, जोड दिदछ। बाइबलको अनुसार क्रिस्चियन हुनु भनेको नैतिकवान बन्नु होइन, आचरण परिमार्जन गर्नु होइन, नाउँ र पहिरन परिवर्तन गर्नु होइन, हिजो कृष्ण थियो आज अब दाउद राख्नु होइन, तर नयाँ गरी जन्मनु हो, परमेश्वरबाट जन्मनु हो। आज हामी पहिलो युहन्नामा फर्केका छौँ। कृपया तपाईँको आफ्नो बाइबलमा पहिलो युहन्ना 5 अध्याय पल्टाउनुहोस्। यो पत्र नयाँ करारमा पाइन्छ। यदि तपाईँले बाइबलको पछाडिपट्टिबाट आफ्नो खोज सुरु गर्नुभयो भने तपाईँले यस पहिलो युहन्नाको पत्रलाई छिट्टै भेटाउनुहुनेछ। पछाडिबाट सुरु गर्दाखेरि तपाईँले पहिले प्रकाशको पुस्तक पाउनुहुनेछ, त्यसपछि यहुदा, तेस्रो युहन्ना, दोस्रो युहन्ना अनि पहिलो युहन्ना पाउनुहुनेछ। यो पत्र प्रेरित युहन्नाले लेखेका हुन्, जो येशूको 12 चेलाहरूमध्येका थिए भने हामी जान्दछौँ। म आशा गर्दछु यहाँहरू सबैजनाले पहिलो युहन्ना पाइसक्नु भएको छ। पहिलो युहन्ना 5 अध्यायको 1-5 पदसम्म येशू नै ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। जब हामी परमेश्वरलाई प्रेम गर्छौँ र उहाँको आज्ञाहरू पालना गर्छौँ तब यसैबाट थाहा पाउँछौँ कि हामीले परमेश्वरका सन्तानलाई प्रेम गर्छौँ। परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालना गर्दछौँ र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्। किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। संसारमाथि विजय प्राप्त गर्ने को? त्यो हो जसले येशू ख्रिस्ट परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। यस पाठको प्रकाशमा के कुराले हामीलाई क्रिस्चियन बनाउँदछ? धार्मिक अनुपालनले होइन, नैतिकवादले होइन, जन्मसिद्ध अधिकारले पनि होइन, तर नयाँ जन्मले हामीलाई क्रिस्चियन बनाउँछ। नयाँ जन्मले हामीलाई क्रिस्चियन बनाउँदछ। The new birth makes us Christian. हामी क्रिश्चियन हौ किनकि हामी नयाँ गरी जन्मेका छौँ. त्यहाँ नयाँ जन्म नपाएको कोही क्रिस्चियन हुन सक्दैन. यदि तपाईँले नयाँ गरी जन्मिनु तपाईँ भएको छैन भने, तपाईँले नयाँ जन्म पाउनु भएको छैन भने, तपाईँलाई क्रिस्चियन भन्न मिल्दैन. यसुले निकोदमसलाई भन्नुभयो, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन. नयाँ जन्म बिना कोही पनि मानिस परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैन, देख्न सक्दैन, परमेश्वरको राज्यको एउटा भागीदार हुन सक्दैन. प्रियहरू, बाइबलमा यो नयाँ जन्म एकदमै महत्त्वपूर्ण विषय हो. हरेक क्रिस्चियनले नयाँ जन्मको विषयमा राम्ररी बुझ्नु आवश्यक छ. तर विडम्बना, नयाँ जन्म बाइबलमा सबैभन्दा गलत बुझिएको, गलत तरिकाले प्रचार भएको विषय हो भन्दा फरक नपर्ला. त्यसकारण पहिले युहन्ना 5:1-5 पदबाट हामी नयाँ जन्म सम्बन्धी 3 प्रश्नहरूलाई विचार गर्नेछौँ. पहिलो, नयाँ जन्म के हो? दोस्रो, नयाँ जन्मको स्रोत के हो? र तेस्रो, नयाँ जन्मको फलहरू के हुन्? नयाँ जन्म के हो, नयाँ जन्मको स्रोत के हो, र नयाँ जन्मको फलहरू, प्रमाणहरू के हुन्? तर हाम्रो समय र परिस्थितिहरूलाई मध्यनजर गर्दै आज भने हामी केवल पहिलो 2 प्रश्नहरूलाई मात्र विचार गर्नेछौँ. नयाँ जन्मको अर्थ र नयाँ जन्मको स्रोतलाई हामी विचार गर्नेछौँ. र अर्को हप्ता हामी नयाँ जन्मको तेस्रो प्रश्नलाई, नयाँ जन्म सम्बन्धी तेस्रो प्रश्नलाई हामी हेर्नेछौँ. नयाँ जन्मका फलहरू के हुन्? पहिलो भनेको नयाँ जन्म के हो, अर्थात् नयाँ गरी जन्मिनु भनेको के हो? नयाँ जन्मलाई अङ्ग्रेजीमा न्यू बर्थ वा रिजेनरेसन पनि भनिन्छ, जसको अर्थ हुन्छ पुनर्जन्म वा पुनर्जीवन. नयाँ जन्म भनेको फेरि जन्मिनु हो, आत्मिक रूपमा जन्मनु हो. युहन्नाको अनुसार परमेश्वरबाट जन्मनु हो. पद 1 हेर्नुहोस् न, यहाँ विशेष गरी आज पद 1-4 ध्यान दिनेछौँ. यसु नै ख्रीष्ट हुनुहुन्छ भने विश्वास गर्ने हरेक परमेश्वरको बालक अथवा परमेश्वरबाट जन्मेको हो. त्यसै गरी 4 भन्छ, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो. नयाँ जन्म भनेको परमेश्वरबाट उत्पन्न हुनु हो. पद 18 के भन्दछ यहाँ? आफ्नो बाइबल हेर्नुहोस्, परमेश्वरबाट उत्पन्न भएको कसैले पनि पाप गरिरहँदैन, र परमेश्वरको पुत्रले त्यसलाई सुरक्षित राख्नुहुन्छ, र दुष्टले त्यसलाई छुँदैन. परमेश्वरबाट उत्पन्न हुनु हो, नयाँ गरी जन्मिनु भनेको. नयाँ जन्म प्रियहरू वास्तविक जन्म हो. इट्स अ रियल बर्थ. यो जन्म जस्तो होइन, तर यही जन्म हो. तपाईँको आत्मिक जन्म र तपाईँको आत्मिक अस्तित्वको सुरुवात हो नयाँ जन्म. त्यहाँ एक समय थियो जुन समय तपाईँ अस्तित्वमा हुनुहुन्थ्यो, तर जब तपाईँ यस संसारमा जन्मनु भयो तपाईँको अस्तित्व पनि सुरु भयो. त्यसै गरी नयाँ जन्मको साथ तपाईँको आत्मिक अस्तित्व सुरु भएको छ. नयाँ जन्म वास्तविक जन्म हो, र यो तपाईँको आत्मिक जीवनको सुरुवात हो. अझ निर्दिष्ट रूपमा भन्नुपर्दा, नयाँ जन्म अनन्त जीवनको सुरुवात हो. एकजना प्रभुको जन अनुसार नयाँ जन्म भनेको मानिसको प्राणमा परमेश्वरको जीवन हुनु हो. नयाँ जन्म भनेको के हो? अर्को, नयाँ जन्म भनेको वा नयाँ गरी जन्मिनु भनेको नयाँ सृष्टि हुनु हो. 2 Corinthians 5:17 यसरी भन्दछ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ. आदममा तपाईँ म हामी पुरानो सृष्टि थियौँ, तर ख्रीष्टमा, अब ख्रीष्टमा हामी नयाँ सृष्टि भएको छौँ. तपाईँ नयाँ सृष्टि हुनुभएको छ, म नयाँ सृष्टि भएको छु, म अब पुरानो इसाई होइन. र परमेश्वरलाई धन्यवाद होस् कि म पुरानो इसाई होइन, म नयाँ इसाई हो. आम न्यू क्रिएसन. यदि तपाईँले पुरानो इसाईको बारेमा थाहा पाउनु भएको भए सायद तपाईँले उसलाई धेरै घृणा गर्नुहुने थियो. तर प्रियहरू, हामी पुरानो सृष्टि होइनौँ, हामी पहिला जस्तो छैनौँ. परमेश्वरले हामीलाई नयाँ सृष्टि बनाउनु भएको छ. अझै बाइबलले हामीलाई यो पनि भन्दछ कि परमेश्वरले हामीलाई नयाँ मानिस बनाउनु भएको छ. हामी नयाँ मानिस हौँ. आदममा हामी पुरानो मानिस थियौँ, तर ख्रीष्टमा हामी नयाँ मानिस बनेका छौँ. त्यसै गरी नयाँ गरी जन्मनु भनेको परमेश्वरबाट जन्मनु अथवा फेरि जन्मनु. नयाँ गरी जन्मनु भनेको नयाँ हृदय प्राप्त गर्नु हो. नयाँ गरी जन्मिनु भनेको हृदयको शल्यक्रिया हुनु हो। पुरानो हृदय, ढुङ्गाको हृदय हटाएर अब मासुको हृदय राख्नु हो। परमेश्वरलाई घृणा गर्ने हृदयको ठाउँमा अब परमेश्वरलाई प्रेम गर्ने हृदयले प्रतिस्थापन गर्नु हो। नयाँ जन्म भनेको हृदयको परिवर्तन हो, हृदयको खतना हो। इसरायलहरूको शरीरको खतना भएको थियो, तर परमेश्वरले एकदिन हृदयको खतना गर्ने उहाँले प्रतिज्ञा गर्नुभएको थियो, अनि त्यही प्रतिज्ञा परमेश्वरले पुरा गर्नुभयो। आजको दिनमा तपाईँ नयाँ गरी जन्मिनु भएको छ भन्नुपर्छ, परमेश्वरले तपाईँको हृदय खतना गर्नुभएको छ। अर्को नयाँ जन्म भनेको, नयाँ गरी जन्मिनु भनेको आत्मिक रूपमा पुनर्जीवित हुनु हो। यो आत्मिक रूपमा मरेको मानिसको पुनरुत्थान हो। यो भनेको मरेको चार दिन भइसकेको लाजरस पुनः जीवित हुनु जस्तै हो। एपिसी 2:1-4 पद अनुसार नयाँ जन्म भनेको हामीहरू आफ्ना पाप र अपराधहरूद्वारा मरेको अवस्थाबाट जीवित पारिनु हो। प्रियहरू, नयाँ जन्म वास्तविक जन्म हो, यो आत्मिक जीवन अर्थात् अनन्त जीवनको सुरुवात हो। यो नयाँ सृष्टि हुनु हो, नयाँ मानिस बन्नु हो, नयाँ हृदय र आत्मिक पुनरुत्थान हुनु हो। यदि तपाईँ क्रिस्चियन हो भने यी सबै तपाईँको जीवनको वास्तविकता हो। तपाईँ नयाँ गरी जन्मनु भएको छ, तपाईँले अनन्त, तपाईँको अनन्त जीवन सुरु भइसकेको छ, तपाईँ नयाँ सृष्टि हो, तपाईँ नयाँ मानिस हो र तपाईँसँग नयाँ हृदय छ, तपाईँको आत्मिक पुनरुत्थान भइसकेको छ। अब प्रश्न यो छ, यी सबै हुनु पछाडिको कारण के छ? नयाँ जन्मको कारण के हो? अर्थात् नयाँ जन्मको स्रोत के हो? नयाँ जन्म कहाँबाट आउँछ? वचनको दोस्रो कुरा, नयाँ जन्मको स्रोत के हो? यदि तपाईँ नयाँ गरी जन्मनु भएको छ भने, तपाईँ क्रिस्चियन हो भने, त्यसको पछाडि कसको हात छ? कस के कारणले गर्दा हामी नयाँ गरी जन्मेका छौँ? यदि तपाईँ नयाँ गरी जन्मेको क्रिस्चियन हो भने, तपाईँको नयाँ जन्म, तपाईँले यीशुलाई पछ्याउने तपाईँको निर्णयको यो नतिजा होइन। तपाईँको निर्णय तपाईँको नयाँ जन्मको कारण हुन सक्दैन। जीवनमा एकपटक पापीको प्रार्थना दोहोऱ्याएको वा ग्रहण गर्ने विधि पालन गरेको कारण तपाईँ नयाँ गरी जन्मिनु भएको होइन। यो डिसिजन ओ प्रेयर डज नट कज द न्यू बर्थ। मैले यो पनि भन्नै पर्छ कि पानीको बप्तिस्माले पनि, तपाईँ पानीको बप्तिस्माले पनि तपाईँ नयाँ गरी जन्मिनु भएको होइन। यद्यपि येशूको हरेक चेलाले पानीको बप्तिस्मा लिन आवश्यक छ। यदि तपाईँ आफूलाई क्रिस्चियन भन्नुहुन्छ भने तपाईँले पानीको बप्तिस्मा लिनुपर्छ। तपाईँको पास्टर वा कुनै चर्च सङ्घ संस्था इत्यादि पनि नयाँ जन्मको कारण बन्न सक्दैन। तपाईँको नयाँ जन्मको पछाडि यी कुनै पनि कुराहरूको यहाँनिर हात छैन। यो कुनै पनि कुराहरू कारण बन्न सक्दैन। नयाँ जन्मको स्रोत परमेश्वर हुनुहुन्छ। परमेश्वर नै तपाईँको नयाँ जन्मको स्रोत हुनुहुन्छ। पद 1:1 के भन्दछ? येशु नै ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर्ने हरेक परमेश्वरबाट जन्मेको हो। परमेश्वरबाट भन्ने शब्दलाई तपाईँले ध्यान दिनुहोस्, त्यसले स्रोतलाई जनाउँदछ। नयाँ जन्मको स्रोत परमेश्वर आफै हुनुहुन्छ। नयाँ जन्म परमेश्वरबाटको जन्म हो। नयाँ जन्म मानिसको इच्छा वा दाबीमा निर्भर हुँदैन, तर यो केवल परमेश्वरको इच्छामा निर्भर हुँदछ। युना 1:13 पद अनुसार तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मानसिक इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। नयाँ जन्म परमेश्वरको सार्वभौमिक काम हो। यो परमेश्वरको एकल प्रस्तुति हो। हाम्रो नयाँ जन्ममा हाम्रो कुनै योगदान छैन। हामीले तालमेल यहाँ मिलाएको छैनौँ। नयाँ जन्म वा पुनर्जीवन परमेश्वरको काम हो, केवल परमेश्वरको काम हो। रिजेनरेसन इज मोनर्जिस्टिक नट सिनर्जिस्टिक। सिनर्जिस्टिक अर्थात् सक्रियाशीलता एउटा यो नयाँ जन्म सम्बन्धीको एउटा यो बुझाइ हो कि यो सिनर्जिस्टिक नयाँ जन्मले चाहिँ के दाबी गर्दछ भन्दा चाहिँ हाम्रो नयाँ जन्ममा दुई पक्षहरूको सहकार्य भएको थियो। अर्थात् परमेश्वरले आफ्नो तर्फबाट आफ्नो काम गर्नुभयो, मानिसले आफ्नो तर्फबाट आफ्नो काम गर्यो, त्यसपछि मानिस नयाँ गरी जन्मियो। यो आर्मिनियन थियोलोजी हो र यो सिद्धान्तले यस कुरालाई संचार गर्दछ कि मानिस जाति नैतिक रूपमा तटस्थ छ र असल पनि छ। यसको मतलब हाम्रो उत्कृष्टता, हाम्रो बेस्ट परमेश्वरको सामु स्वीकार योग्य हुन्छ। तर यो आर्मेनियन थियोलोजीको विपरीत मार्टिन लुथरले देखे कि हाम्रो हृदयमा समस्या छ, यसको समाधान केवल परमेश्वरको इच्छा र कृपामा निर्भर गर्दछ। मरेको मानिससँग मरिरहने बाहेक कुनै पनि छनौट हुँदैन। यदि ऊ जीवित हुनु छ भने उसलाई बाहिरी शक्तिको आवश्यकता पर्दछ, अनि त्यो बाहिरी शक्ति परमेश्वर हुनुहुन्छ। र परमेश्वर केवल परमेश्वरको कामद्वारा मात्र पापी मानिस नयाँ गरी जन्मदछ। यो दुईवटा पक्षको यहाँ सहकार्य छैन, सहभागिता छैन, यो सिनर्जिस्टिक होइन, यो मोनर्जिस्टिक हो, यो परमेश्वरको एकल कार्य हो। केही बेर अघि मात्र पास्टर सहायक हनोक राईले हाम्रो लागि इजिकेल 37 पढ्नुभयो। इजिकेलले बेसीको जमिनमा थुप्रै हड्डीहरू देखे, ती हाडहरू असाध्य सुकेका थिए। परमप्रभुले इजिकेललाई सोध्नुभयो, हे मानिसको छोरो, के यी हाडहरू फेरि जीवित हुन सक्छन्? इजिकेलले जवाफ दिए, हे परमप्रभु परमेश्वर, यो त केवल तपाईँले मात्र जान्नुहुन्छ। त्यसपछि के भयो? ती हाडहरू जस्तै परमेश्वरले इजिकेलद्वारा बोल्नुभयो, ती हाडहरू एक अर्कोसित जोडिन लागे, तिनमा नसा र मासु भरिएर ती छालाले ढाकिए, तिनीहरू जीवित भए आआफ्ना खुट्टामा जीवित भएर आआफ्नो खुट्टामा उभिएर त्यहाँ एक अत्यन्त ठुलो सेना भयो। परमेश्वरले ती सुक्खा हाडहरूमा मासु हालिदिनुभयो र तिनीहरू जीवित भए। ठ्याक्कै त्यसै गरी हामी सुक्खा अडी सर हाम्रो पाप र अपराधमा मरेको बेलामा हामी असहाय छँदै असक्षम छँदै परमेश्वरले हामीमा जीवनको सास हालिदिनुभयो र हामीहरू जीवित भयौँ। जसरी परमेश्वरले आदिमा भन्नुभयो उज्यालो होस् तब उज्यालो भयो, त्यसै गरी परमेश्वरले भन्नुभयो त्यहाँ विश्वास होस्, त्यहाँ पश्चाताप होस्, त्यहाँ जीवन होस्, तब त्यसै भइहाल्यो। नयाँ जन्म परमेश्वरको अलौकिक र अद्भुत काम हो। हामी मरेको बेलामै परमेश्वरले हामीलाई पुनर्जीवित पार्नुभयो, पुनर्जीवन दिनुभयो। एपिसी 2:4 भन्दछ, यसकारण पापमा हामी मरेको भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। हामी अरू मानिसहरूभन्दा राम्रो असल नैतिकवान भएको कारण होइन, एउटा मरेको मान्छे अर्को मरेको मान्छेभन्दा राम्रो हुन सक्दैन, त्यो दाज्ने तुलना गर्ने त्यहाँ कुरै छैन। यो त परमेश्वर कृपाको कारण थियो, परमेश्वरको अनुग्रहको कारण थियो। त्यही भएर पत्रुस घोषणा गर्छन्, पत्रुस 1:3 कि परमेश्वर र हाम्रा परमेश्वर ख्रिस्टका पिता धन्यका हुनुहुन्छ, उहाँको महान कृपाले मृतकबाट ख्रिस्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौँ। 23 भन्दछ, परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाश होइन तर अविनाशी वीर्यद्वारा तिमीहरू नयाँ गरी जन्मेका छौ। 20 ईश्वरशास्त्री जोन मर्रेले नयाँ जन्ममा परमेश्वरको प्रथम पहललाई यसरी पुष्टि गरेका छन्, परमेश्वरको प्रथम चाललाई यसरी पुष्टि गरेका छन्। परमेश्वरको राज्यमा प्रवेश गर्न हामी पवित्र आत्माको कार्यमा पूर्ण निर्भर छौँ। एउटा यस्तो कार्य जुन हाम्रो अभिभावकको भूमिकासँग तुलना गर्न सकिन्छ, जसद्वारा हामी यस संसारमा जन्म लिएर आयौँ। हामी पवित्र आत्मामा त्यत्तिकै निर्भर छौँ जतिको हामी प्राकृतिक जन्मको निम्ति हामीलाई जन्म दिने हाम्रो बुबा आमामा निर्भर छौँ। हामी हाम्रो अभिभावकबाट हाम्रो निर्णयको कारण जन्मिएका होइनौँ, हामी केवल जन्माइएका थियौँ र हामी जन्मिएका थियौँ। हामीले जन्म लिने निर्णय गरेका थिएनौँ, हामीले को अभिभावक कुन ठाउँ कुन समय हामीले यो सबै हामीले रोजेका थिएनौँ, छानेका थिएनौँ, तर हामीलाई केवल जन्म हाम्रो अभिभावकले दिनुभयो र हामी संसारमा आयौँ। त्यसै गरी यदि हामी नयाँ गरी जन्मिएका छौँ भने, आज नयाँ गरी जन्मेका छौँ भने, यो यसकारण भएको छ कि पवित्र आत्माले यो इच्छा गर्नुभयो र यो सबै पवित्र आत्माको निर्णय र कार्यले गर्दा भएको हो। उहाँको खुसी अनुसार उहाँले जुनै पनि समय र जसलाई पनि नयाँ जन्म दिन सक्नुहुन्छ। युना 3:8 अनुसार बतास जता चाहन्छ त्यतै बहन्छ, र बतास चाहिँ आत्मा पनि जता चाहनुहुन्छ त्यतै बहन्छ, अथवा आत्माले जसरी काम गर्न चाहनुहुन्छ उहाँले त्यसरी काम गर्न चाहनुहुन्छ। पवित्र आत्माद्वारा परमेश्वरले नियुक्त गर्नुभएको समयमा हामी फरक फरक समयमा नयाँ गरी जन्मिएका छौँ। कोही 14 अगाडि नयाँ गरी जन्मेको छ, कोही 40 उमेरमा नयाँ गरी जन्मेको छ, भने कोही जीवनको अन्तिम घडीमा आएर नयाँ गरी जन्मेको छ। तर हामी त्यही क्षणमा नयाँ गरी जन्मियौँ जुन क्षण हामीले सुसमाचार सुन्यौँ र परमेश्वरको आत्माले जीवन पैदा गर्नुभयो हामीमा, परमेश्वरको प्राण हामी हाम्रो प्राणमा परमेश्वरको जीवन जब हामीले प्राप्त गर्यौँ, र यसको परिणामस्वरूप यसको फलस्वरूप हामीले येशु ख्रीष्टमा आफ्नो पाप स्वीकार गर्दै विश्वास गर्यौँ। आज यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने मेरो प्रियहरू, यो तपाईँको अभिभावकको इच्छा, तपाईँको अभिभावकको प्रार्थना वा उपवासको कारणले गर्दा भएको होइन, तर केवल परमेश्वरको अनुग्रह र स्वतन्त्र इच्छाको कारणले गर्दा तपाईँ आज क्रिस्चियन हुनुहुन्छ। सायद तपाईँ म जस्तै एक क्रिस्चियन परिवारमा जन्मिएको व्यक्ति हुनुहुन्छ होला, र सायद आजको दिनसम्म तपाईँ म त जन्मिँदै क्रिस्चियन भन्दै दाबी पनि गर्नुहुन्छ होला, तर यस कुराले मलाई कति पनि अचम्मित पार्दैन। म तपाईँलाई मेरो कथा सुनाउन चाहन्छु। 13 वर्ष पहिलेको कुरा हो, म बाइबल कलेजको 2 वर्षमा अध्ययनरत विद्यार्थी थिएँ। एक दिन कौसीमा खाना पछि एकजना शिक्षकले मलाई यसरी सोध्नुभयो, तपाईँ कसरी क्रिस्चियन हुनुभयो? म त जन्मिँदै क्रिस्चियन, मैले जवाफ दिएँ। जन्मिँदै क्रिस्चियन, जन्मिँदै कोही क्रिस्चियन हुनसक्छ? छक्क पर्दै उहाँले सोध्नुभयो, के भनिस् रे? मैले भन्दै मैले मूर्ख तरिकाले रिसाउँदै प्रतिक्रिया जनाएँ। उदासीनो अनुहार बनाएर शिक्षक केही नभने आफ्नो अफिसतिर लाग्नुभयो। म भने आज शिक्षकलाई खतरा गरी थर्काइदिएँ भने मक्ख परेर क्लासतिर लागेँ। फेरि यो मेरो जीवनको वास्तविक कथा हो, वास्तविक घटना हो। यहाँ मैले कति पनि बढाइ चढाइ गरेको छैन, तर मेरो मूर्खता थियो। धेरै पछि मात्र आएर मैले बुझेँ कि जन्मदै कोही पनि क्रिस्चियन हुँदैन, जन्मिँदै कोही पनि क्रिस्चियन हुँदैन, क्रिस्चियन परिवारमा जन्मिँदै कोही पनि क्रिस्चियन हुँदैन, सानोदेखि बाल सङ्गतिमा हुर्किने बित्तिकै कोही पनि क्रिस्चियन हुँदैन। क्रिस्चियन परिवारमा जन्मिनु भनेको क्रिस्चियन भएर जन्मिनु होइन। यो कुरा त आज संसारले थाहा पाउनु आवश्यक छ, हाम्रो नेपालले, नेपाल सरकारलेदेखि लिएर हाम्रो समाजले यो कुरा बुझ्न आवश्यक छ। जन्मिँदै कोही पनि क्रिस्चियन हुँदैन, हामी क्रिस्चियन परिवार जन्मेर हामी क्रिस्चियन भएको होइन। यो कुरो पिके चलचित्रको नायक आमिर खानलाई पनि बताइदिन जरुरी छ। तपाईँ पिके मुभी हेर्नुभएको छ होला, आमिर खानको त्यहाँ तर्कै यही छ, यदि म क्रिस्चियन हुनुहुन्थ्यो भने म किन क्रिस्चियन परिवारमा जन्मिनँ? अरे मित्र, क्रिस्चियन परिवारमा जन्मेर हामी क्रिस्चियन हुँदैनौँ। कोही पनि व्यक्ति क्रिस्चियन परिवारमा जन्मेर क्रिस्चियन हुँदैन। कोही पनि व्यक्ति क्रिस्चियन समाजको प्रभावको कारण क्रिस्चियन बन्दैन। अमेरिकामा जन्मिने सबै क्रिस्चियन हुँदैनन्। अमेरिका एक क्रिस्चियन देशै होइन, देश क्रिस्चियन हुँदैन, क्रिस्चियन त एक व्यक्ति हुँदछ। सबै मानिस जन्मिँदा पापी भएर जन्मन्छ, मरेको हृदय लिएर जन्मदछ, र परमेश्वरले हस्तक्षेप नगर्ने हो भने 60-70 वर्ष संसारमा बाँच्छ, त्यसपछि ऊ सिधै नर्क जान्छ, र नर्कबाट पनि उसले परमेश्वरप्रति आफ्नो क्रोधमा, आफ्नो घृणामा दारा खिट्छ। जबसम्म परमेश्वरले नै जीवन दिनुहुन्न तबसम्म सबै मानिस मरेको अवस्थामा नै पडिरहन्छ, एक लावारिसे लास। प्रियहरू, तपाईँ आफैलाई, त्यसकारण तपाईँ आफैलाई क्रिस्चियन बनाउन सक्नुहुन्न, न त तपाईँ कसैलाई क्रिस्चियन बनाउन सक्नुहुन्छ। हामी कसैलाई कन्भर्ट गर्दैनौँ, किनकि त्यसो गर्ने हामीसँग शक्ति छैन। परमेश्वरले नै मानिसलाई परिवर्तन गर्नुपर्छ, परमेश्वरले नै मानिसलाई कन्भर्ट गर्नुपर्छ, परमेश्वरले नै एक पापीलाई सन्तमा रूपान्तरण गर्न सक्नुहुन्छ, परमेश्वरले नै एक आत्मिकी वेश्यालाई ख्रिस्टको दुलहीमा रूपान्तरण गर्न सक्नुहुन्छ। केवल परमेश्वरले नै हामीलाई अन्धकारको राज्यबाट ज्योतिको राज्यमा सार्न सक्नुहुन्छ। यसो गर्ने त्यहाँ अर्को कुनै शक्ति छैन। परमेश्वर बाहेक कसैले पनि हामीलाई नयाँ जन्म दिन सक्दैन। नयाँ जन्म परमेश्वरको काम हो, परमेश्वरको काम हो, एकल काम हो, यो सामूहिक कार्य होइन, एकल प्रस्तुति हो। प्रियहरू, आज हामी जे छौँ परमेश्वरको अनुग्रहले गर्दा छौँ, परमेश्वरको अनुग्रहले गर्दा हामी नष्ट भएका छैनौँ, हामी नयाँ गरी जन्मिएका छौँ। परमेश्वर जसले हामीलाई जन्माउनु भयो अब उहाँ हाम्रो पिता बन्नुभएको छ, र बाँकी ख्रिस्टियनहरू हाम्रो परिवार। तपाईँ परमेश्वरको घरानाको हुनुहुन्छ, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँ परमेश्वरको छोराछोरी बन्नुभएको छ। यही तपाईँको पहिचान हो, यही तपाईँको नयाँ आइडेन्टिटी पहिचान हो। प्रियहरू, तपाईँ बुबा आमा हुन अघि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ। तपाईँको पहिचान पति, पत्नी, विद्यार्थी, डाक्टर, व्यवसायी कर्ता होइन। ती सबै हाम्रो पहिचान हो भने हामी सोच्न कसरी परिचित हुन्छौँ, र हामी तिनीहरूमा हाम्रो महत्त्व, सुरक्षा र सन्तुष्टि खोज्छौँ। तर जब ती चिजहरू हामीबाट हटाइन्छन्, हामी निराश हुँदछौँ र आफूलाई घृणा गर्न थाल्छौँ, र बाँच्नुको कुनै अर्थ हामी देख्दैनौँ। तर मित्रहरू, म तपाईँलाई तपाईँको क्रिस्चियन पहिचान, नयाँ पहिचानको बारेमा याद दिलाउन चाहन्छु कि तपाईँ परमेश्वरको सन्तान हो। तपाईँ आफ्नो महत्त्व, आफ्नो सुरक्षा र सन्तुष्टि यस पहिचानमा तपाईँ पाउनुहुन्छ। तपाईँ समाजको नजरमा ठुलो जातको वा सानो जातको के हुनुहुन्छ, धनी वा गरिब, शिक्षित वा अशिक्षित, त्यस कुराले केही फरक पार्दैन। हामीलाई समाजको निगा र प्रशंसा चाहिँदैन। तपाईँको जीवनमा एउटै कुराले सरोकार राख्दछ, एउटै कुराले, एउटै मुख्य कुरा कि तपाईँ परमेश्वरबाट जन्मेको हुनुहुन्छ, तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ। जेआई प्याकर भन्नुहुन्छ, धर्मपुत्र सुसमाचारले प्रदान गर्ने सर्वोच्च विशेष अधिकार हो। धर्मीकरण भन्दा पनि यो उच्च छ। न्यायकर्ता परमेश्वरसँग ठिक हुनु ठुलो कुरा हो, तर परमेश्वर पिताद्वारा माया पाउनु, माया गरिनु, हेरचाह गरिनु अझ ठुलो कुरा हो, अझ महान अनि उत्तम कुरा हो। प्रियहरू, संसारले तपाईँलाई तपाईँ को हो भनी परिभाषित गर्न नदिनुहोस्। तपाईँको आफ्नो मूल्य, मान्यता, अर्थ, परिभाषा संसारमा नखोज्नुहोस्। तपाईँलाई क्रुसले तपाईँलाई परिभाषित गर्न दिनुहोस्। केवल क्रुसले तपाईँलाई परिभाषित गरोस् कि तपाईँ ख्रिस्टमा को हुनुहुन्छ। तपाईँ ख्रिस्टमा नयाँ सृष्टि हुनुहुन्छ, नयाँ मानिस, नयाँ हृदय भएको मानिस, आत्मिक जन्म पाएको मानिस, नयाँ जन्म पाएको मानिस, परमेश्वरबाट जन्मिएको मानिस। प्रियहरू, क्रिस्चियन हुनु भनेको नैतिकवान बन्नु होइन, आचरण परिवर्तन गर्नु अथवा परिमार्जन गर्नु होइन, धर्म परिवर्तन गर्नु होइन। क्रिस्चियन हुनु भनेको नयाँ गरी जन्मनु हो, परमेश्वरबाट जन्मनु हो, परमेश्वरबाट उत्पन्न हुनु हो। मानिसको सबैभन्दा ठुलो समस्या पाप हो, र मानिसको सबैभन्दा ठुलो खाँचो भनेको यही नयाँ जन्म हो, जुन केवल परमेश्वरमा निर्भर रहन्छ। तपाईँ आमा बुबा हुनुहुन्छ भने र आफ्नो छोराछोरी छोराछोरीको बारेमा निकै चिन्तित हुनुहुन्छ भने, उनीहरूको नैतिक परिवर्तनको लागि भन्दा बढी, छोरा समाजमा असल र ठुलो मानिस बनोस् भन्ने त्यो इच्छाभन्दा बढी, तपाईँले उनीहरूको हृदय परिवर्तनको निम्ति, नयाँ जन्मको निम्ति प्रार्थना गर्नु आवश्यक छ। किनकि तपाईँको छोराछोरीको सबैभन्दा ठुलो खाँचो जीवनमा सफलता होइन, जागिर होइन, पैसा होइन, पति पत्नी होइन, सम्बन्ध केही पनि होइन। सबभन्दा मुख्य खाँचो भनेको नयाँ जन्म हो, जस बिना तपाईँको छोराछोरीले स्वर्गको राज्य देख्न सक्दैन, स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैन। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ तर तपाईँको बाबामा क्रिस्चियन हुनुहुन्न, आफन्तजन क्रिस्चियन हुनु, वा पति पत्नी क्रिस्चियन हुनुहुन्न भने, तपाईँले उहाँहरूको हृदय परिवर्तनको लागि, नयाँ जन्मको निम्ति प्रार्थना गर्नुहोस्। केवल परमेश्वरले मात्र सुक्खा हड्डीहरूलाई जीवन दिन सक्नुहुन्छ, केवल परमेश्वरको आत्माले मात्र मरेकालाई जीवित पार्न सक्नुहुन्छ, जीवन दिन सक्नुहुन्छ। अनि यदि जब परमेश्वरले आत्मिक रूपमा मरेको मानिसलाई पुनर्जीवित पार्नुहुन्छ, यो नै सबभन्दा ठुलो आश्चर्यकर्म हो। यदि तपाईँ आश्चर्यकर्मको पछि लाग्ने किसिमको व्यक्ति हुनुहुन्छ भने, म तपाईँलाई भन्दछु, अन्य क्रिस्चियनहरूलाई हेर्नुहोस्, तिनीहरू सबैभन्दा ठुलो आश्चर्यकर्म हुन्, तिनीहरू एक समय मरेका थिए तर अहिले ख्रिस्टमा जीवित भएका छन्। हरेक क्रिस्चियन परमेश्वरको आश्चर्यकर्म हो। जोन पाइपर भन्नुहुन्छ, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँ एक हिँड्ने आश्चर्यकर्म हो, एक हिँड्ने आश्चर्यकर्म, अ वाकिङ मिराकल। प्रियहरू, के तपाईँ नयाँ गरी जन्मिनु भएको छ? तपाईँको जीवनमा सबैभन्दा मुख्य प्रश्न नै यही हुनेछ, र यही प्रश्नले नि तपाईँको जीवनमा सरोकार राख्नेछ। विचार गर्नुहोस् तपाईँको जीवनलाई, के तपाईँ नयाँ गरी जन्मिनु भएको छ? छैन भने यीशु ख्रीष्टमा विश्वास गर्नुहोस्, आफ्नो पाप स्वीकार गर्नुहोस् र केवल ख्रीष्टमा भरोसा गर्नुहोस्, आफ्नो सम्पूर्ण जीवन उहाँलाई सुम्पर्नुहोस्। आउनुहोस् हामी प्रार्थना गरौँ। पिता परमेश्वर, यदि तपाईँ परमेश्वरले हामीमाथि आफ्नो अनुग्रह नराख्नु भएको भए, यदि हामीलाई दया कृपा नदेखाउनु भएको भए, आज हामी हाम्रो पापमै हुने थियौँ, आज हामी मरेकै हुने थियौँ, र यसरी नै हामी अनन्त नर्कको भागीदार हुने थियौँ। तर तपाईँ परमेश्वरले हस्तक्षेप गर्नुभयो, तपाईँ परमेश्वरले आफ्नो स्वतन्त्र इच्छाले सार्वभौमिक अनुग्रह अनुसार हामीलाई नयाँ जन्म दिनुभयो। पिता, हामी पवित्र आत्माको कार्यको निम्ति धन्यवाद भन्दछौँ, र यीशु ख्रीष्टको क्रुसको निम्ति हामी तपाईँलाई धन्यवाद भन्दछौँ। पिता, हामी प्रार्थना गर्न चाहन्छौँ हाम्रो प्रियजनहरूको निम्ति, जसले तपाईँ परमेश्वर द्वारा नयाँ जन्मको अनुभव गरेका छैनन्, जो अझै पनि आफ्नो पापमा मरिरहेका छन्, पिता हामी प्रार्थना गर्छौँ कि उहाँहरूलाई पनि प्रभु तपाईँले आत्माद्वारा नयाँ जन्म दिनुहोस्, उहाँहरू पनि ख्रिस्टतर्फ फर्किन सकुन्, ख्रिस्टमा विश्वास गर्न सकुन्। हामी यही प्रार्थना गर्छौँ र धन्यवाद दिन्छौँ येशु ख्रिस्टको नाममा, आमेन। हरेक दिन हाम्रो नयाँ जन्म